أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. الفصل الرابع من المرحلة الخامسة في الجنس والفصل والنوع وبعض ما يلحق بذلك. آج ہماری بحث جنس اور فصل کی حقیقت کے بارے میں ہے. یہ بحث تقریباً جب سے ہم نے فلسفہ شروع کیا ہے اب تک تقریباً دو مرتبہ اس کی طرف تذکر دیا جا چکا ہے، لہذا اگر وہ مطالب تھوڑے بہت بھی اگر ذہن میں ہوئے تو یہ مطالب سمجھنا مشکل نہیں ہوگا. اس فصل کا جو پہلا مطلب ہے وہ تو 100% منطقی ہے. عرض کیا تھا کہ اگر منطق مظفر میں آپ رجوع کریں گے، علیکم السلام، تو یہ مطلب آپ کو وہاں پر ملے گا اور آپ نے پڑھا ہے وہاں پر. نو کی کیا تعریف کی جاتی ہے معمولاً منطق کے اندر؟ کہ نو اس ماہیت تام کو کہا جاتا ہے کہ جس پر آثار خارجیہ مترتب ہوتے ہیں. مثلاً انسان نو ہے کیونکہ یہ ماہیت تام ہے اور اس کے اوپر آثار خارجیہ بھی مترتب ہوتے ہیں. انسان ہے کہ جو درک کرتا ہے، انسان ہے کہ جو اپنے ارادے سے حرکت کرتا ہے، انسان ہے کہ جو زاہد ہے. جتنے بھی آثار خارجیہ ہیں یہ اس نو کے اوپر مترتب ہوتے ہیں. پس نو کی تعریف یہ علم منطق میں کی جاتی ہے. عقل جب اس نو کو مد نظر رکھتی ہے تو اس کو تحلیل کرتی ہے دو حصوں میں. عقل دیکھتی ہے کہ یہ نو ایک جزء مشترک رکھتی ہے اور ایک جزء مختص رکھتی ہے. مثلا اسی انسان کو جب عقل تحلیل کرتی ہے تو عقل یہ پاتی ہے کہ انسان کے اندر ایک ایسا جز موجود ہے، ایک ایسی خصوصیت موجود ہے کہ جو فقط انسان کے اندر نہیں پائی جاتی بلکہ انسان سے ہٹ کر باقی اشیاء میں بھی پائی جاتی ہے. مثلا وہ عقل جو ہے وہ یہ دیکھتی ہے کہ انسان کے اندر ایک جو خصوصیت پائی جاتی ہے وہ ہے حیات رکھنا اور اپنے ارادے سے حرکت کرنا. یہ خصوصیت انسان میں پائی جاتی ہے. لیکن عقل جب دیکھتی ہے کہ یہ تو فقط انسان کے ساتھ خاص نہیں ہے، یہ تو آپ کسی جانور کو بھی اگر مد نظر رکھتے ہیں تو اس کے اندر بھی یہی خصوصیت موجود ہے. مثلا آپ کسی بکری کو اگر آپ دیکھ لیتے ہیں، بھینس دیکھ لیتے ہیں، کوئی بھی آپ جانور دیکھ لیتے ہیں تو اس کو دیکھتے ہیں اس کے اندر بھی حیات ہے اور وہ حساس بھی ہے اور متحرک بالارادہ بھی ہے، اپنے ارادے سے تحرک بھی کرتا ہے. بس عقل نے دیکھا کہ یہ والی خصوصیت جزء مشترک ہے اور علم منطق میں اس جزء ذاتی کو کہ جو مشترک ہو اس نوع کے اندر اور باقی انواع کے اندر اس کو کیا کہتے ہیں؟ جنس. جزء مشترک کو جنس کہتے ہیں، جزء ذاتی. لیکن عقل ایک اور جزء کو دیکھتی ہے آ کر کہ وہ فقط مختص ہوتی ہے ایک نوع کے ساتھ، اس سے باہر نہیں ہوتی. مثلا انسان میں عقل آ کر یہ دیکھتی ہے کہ انسان درک کرتا ہے اور اسی درک کے بلبوتے پر گفتگو کرتا ہے اور یہ خصوصیت اس کائنات میں کسی کے پاس بھی نہیں ہے عالم مادہ کے اندر. مثلا اگر کوئی کہے کہ طوطا بولتا ہے तो बोलने की कुदरत और ताकत तो उसके अंदर भी मौजूद है। तो जवाब उसका क्या है कि तोता रटी हुई बातें बोलता है, तफक्कुर करके नहीं बोलता। इंसान जो गुफ्तगू करता है वो उसके तफक्कुर व दर्क का नतीजा होता है, और ये खसूसियत किसी के अंदर मौजूद नहीं होती। बस जब अकल इस जुज़ मुख्तस को देखती है, इसका नाम मंतिक में रखा जाता है कि ये फसल है। जुज़ मुख्तस को फसल कहते हैं। फिर इल्म मंतिक थोड़ा कदम आगे बढ़ाता है, जिन्स को और फसल को दो हिस्सों में इनकी तकसीम मजीद बयान करता है कि जिन्स जो है वो करीब और बईद के दरमियान तकसीम होता है, और इसी तरीके से फसल भी जिनसे फसल करीब और फसल बईद में तकसीम होते हैं। कि तमाम बातें ये इल्म मंतिक की हैं, और मैं भी यहां ज्यादा वजाहत नहीं करूंगा। जिनसे करीब किसे कहेंगे? वो जिन्स के जो बिला वास्ता नौ के लिए हासिल हो, उसको कहते हैं जिनसे करीब। मसलन हैवान जिन्स है इंसान की, तो यह हैवान होना या हैवानियत इंसान के लिए हासिल है बेदूने वास्ता। हैवान और इंसान के दरमियान किसी किस्म का कोई वास्ता मौजूद नहीं है, बस हैवान जिन से करीब है। लेकिन जिस्म क्या है? जिनसे बईद है। क्यों? क्योंकि इंसान और जिस्म नामी या जिस्म या जिस्म नामी जो भी आप नाम ले लें, उनके दरमियान क्या है? वासिता मौजूद है। यानी आप हैवानियत को क्रॉस करके जाएंगे तो आप जिस्म नामी पर पहुंचेंगे, जिस्म नामी को आप क्रॉस करके जाएंगे तो आप जिस्म पर पहुंचेंगे। तो जिस्म इंसान की निस्बत जिन्स है, लेकिन जिनसे बईद है, क्योंकि बेदूने वास्ता हासिल नहीं है बल्कि दरमियान में वास्ता मौजूद है, ये जिनसे बईद है। और जिनसे साफिल और जिनसे आली यानी जिनसे करीब और जिनसे बईद के दरमियान जो अजनास मौजूद हो, उसको क्या नाम देते हैं? जिनसे मुतवस्सित। वो मुतवस्सित, मसलन जिस्म में नामी क्या हो जाएगा? जिनसे मुतवस्सित। इसी तरीके से फसल भी है। फसल क्योंकि बिलावासिता इंसान के लिए हासिल है, वो फसल करीब है, और इसके अलावा जितनी भी फसूल है जो इससे पहले मौजूद हैं वो सारी क्या हैं? वो फसलें बईद शुमार होंगी। मसलन हसास उन मुतहर्रिक उन बिल इरादा, ये फसल है हैवान की, लेकिन ये हसास उन मुतहर्रिक उन बिल इरादा कब इंसान के लिए हासिल होगा? कि जब हैवान का वासिता आएगा बीच में, यानी इंसान पहले हैवान बनेगा तब जाकर हसास उन मुतहर्रिक उन बिल इरादा फसल बनेगी। किसके लिए? इंसान के लिए। बस चूंकि यहां पर वास्ता आ गया है, आप इसको कह सकते हैं कि ये फसल फसले बईद है इंसान के निस्बत। इसी तरीके से बाकी फसूल भी हैं, और ये आप इसी सिलसिला ये चल सकता है। इसी तरीके से नौ है अनवा के सिलसिले को अगर आप मद्देनजर रखें तो नौ जो है वो नौ ए आली नौ ए साफिल नौ ए मुतवस्सित में तकसीम होती है। इंसान को मंतिक के अंदर नौ ए साफिल कहते हैं। क्यों? क्योंकि सिलसिले अनवा के अंदर सबसे नीचे जो नौ आती है वो कौन सी है? इंसान की है, बस वो नौ ए साफिल है। और जिस्म जो है वो नौ ए आली कहलाएगी, क्योंकि वो सिलसिले अनवा के अंदर सबसे ऊपर है, वह नौ ए आली है। और इनके दरमियान जो अनवा मौजूद होंगे यानी जिसमें नामी होना और हैवान होना, ये अनवा कौन सी? अनवा ए मुतवस्सित कहलाएंगे। ये एक मतलब था कि जो पहला यहां पर जिक्र है। इबारत देखें, वल माहियतु तामतु लती लहा आसारुन खासतुन हकीकतन मिन हैसु तमामहा تسمنو عن ماہیت تامہ کہ جس کے لیے آثار خاصہ ہوتے ہیں حقیقتاً خارجاً یہ اعتباری و وہمی آثار نہیں ہوتے بلکہ حقیقتاً ہوتے ہیں اور یہ آثار بھی کب ہوتے ہیں من حیث و تمامہا کہ جب وہ ماہیت تام ہو جائے اپنے اجزاء مکمل طور پر اس کو مل جائیں تو سمع نو ان اس کو نو کہتے ہیں. مثال کیا ہے نو کی؟ کل انسان والفرس, جس طریقے سے انسان ہے اور جس طریقے سے فرس ہے, یہ سارے انواع ہیں. ثم انا نجد بعض المعانی الذاتیہ التي في الانواع تشترك في اكثر من نوع واحد. پھر فرماتے ہیں کہ ہم, یعنی ہم پاتے ہیں, یعنی عقل جب تحلیل کرتی ہے اس کو تو وہ معانی, بعض معانی ذاتیہ کو پاتی ہے کہ جو انواع کے اندر ایک سے زیادہ نوع میں موجود ہیں. کل حیوان المشترک بین الانسان والفرس وغیرہما, جس طرح کے حیوان جو کہ جزء ذاتی انسان ہے, عقل پاتی ہے کہ یہ حیوان ہونا مشترک ہے انسان کے اندر, فرس کے اندر, غنم کے اندر, مختلف اور بھی جو جانور ہیں ان کے اندر. کما ان فیہا ما یختص بنوعین, اور ایک اور چیز جو عقل پاتی ہے ایک ایسا معنی کہ جو مختص ہے اسی نوع کے ساتھ. ان فیہا یعنی وہ بعض معانی, ان میں کچھ ایسی چیزیں ہیں کہ ما یختص بنوعین جو کسی ایک نوع کے ساتھ خاص ہیں. ناطق المختص بالانسان, جس طرح کے ناطق ہونا ہے یہ انسان کے ساتھ مختص ہے. ویسمى المشترک فیہ, اور جو مشترک عنصر ہوگا, مشترک جز ہوگا, اس کا نام ہے جنسن. والمختص, اور جو عنصر مختص ہوگا اس کا نام ہے فصلا, فصل کہتے ہیں اس کو. یہ ایک مطلب. وينقسم الجنس والفصل الى قريب وبعيد, جنس و فصل قریب اور بعید کی طرف تقسیم ہوتی ہے. وايضا ينقسم الجنس والنوع الى عال ومتوسط وسافل, اور اسی طریقے سے جنس اور نوع یہ عالی متوسط اور سافل کی طرف تقسیم ہوتی ہیں. وقد فصل ذلك في المنطق, یہ مطلب چونکہ منطق کا ہے وہاں تفصیل سے بیان کیا گیا ہے لہذا ہم اس کی تفصیل میں نہیں جاتے. یہ ایک مطلب تھا. دوسرا مطلب کہ جو عرض کیا تھا کہ پہلے ابھی پچھلی فصل میں ہی اس کی طرف تذکر دیا تھا, اصل مقام اس کا یہاں پر ہے. تھوڑا دقت کیجئے گا انشاءاللہ مطلب جو ہے وہ سمجھ میں آ جائے گا, چونکہ ذہنیت تھوڑی بہت آپ کی بنی ہوئی ہے اس مطلب کی نسبت, مزید تفصیل سے مطلب روشن ہو جائے گا. آپ کو یاد ہوگا کہ جب ہم نے اعتبارات ماہیت کی بحث شروع کی تھی اور جب بشرط لا پر پہنچے تھے تو وہاں یہ بیان کیا تھا بشرط لا کی دو اصطلاحیں ہیں, یاد ہوگا تھوڑا بہت. بشرط لا کی ایک اصطلاح جو اعتبارات ماہیت کے لیے تھی کہ جس کے اندر ماہیت کو ہی مد نظر رکھنا ہے, اس کے علاوہ کسی اور چیز کو مد نظر نہیں رکھنا, یہ اعتبارات ماہیت کا ایک اعتبار تھا. اس کے علاوہ ایک اور بشرط لا کی جو اصطلاح تھی اور معنی تھا وہ وہاں پر بیان کیا تھا, اس کا مقام یہاں پر ہے حقیقت میں. وہ مطلب اب یہاں پر دوبارہ جب وضاحت ہوگا تو وہ مطلب ذہن میں آ جائے گا. میں بالکل صفر سے دوبارہ اس مطلب کو بیان کر رہا ہوں تاکہ آپ کے ذہن پھر آمادہ ہوں اس مطلب کو حل کرنے کے لیے. اور یہ مطلب ایسا مطلب ہے کہ جو فلسفے میں بہت زیادہ استعمال ہوتا ہے, اور آپ یہ بھی سمجھ لیں کہ کوئی بھی بندہ اگر آپ کو آزمانا چاہتا ہے, چاہے شفائی امتحان میں, چاہے کتبی امتحان میں, چاہے آپ کی قابلیت کو, تو یہ سوال ان سوالات میں سے ہے. ہم جب انسان کو دیکھتے ہیں, انسان کی مثال کو لے کر چلتے ہیں, تو ہم دیکھتے ہیں کہ انسان مختلف اجزاء کا مرکب ہے. ہم دیکھتے ہیں کہ انسان ایسا جسم ہے, یا آپ یوں کہیں کہ ایسا جوہر ہے کہ جو ابعاد ثلاثہ رکھتا ہے. ابعاد ثلاثہ یعنی طول, عرض اور عمق, جس کو جسم کہتے ہیں. اور یہ ایسا جسم ہے کہ جو نمو کرتا ہے, اور اس کا جو نمو کرنا ہے, رشد و نمو کرنا ہے, ये उसका है भी इरादी, यानी रुश्द नुमुव से हटकर अलग तौर पर हरकत बिल इरादा भी रखता है, हसास भी है, यानी अगर कोई चीज इसके बदन पे लग जाए तो हसासियत दिखाता है, और तहर्रुक भी है, मुतहर्रिक भी है, हरकत भी करता है इरादे के साथ। पौधा हरकत करता है लेकिन इरादा नहीं है उसका, लेकिन हैवान जब हरकत करता है तो अपने इरादे से करता है। और एक और चीज जो इंसान में पाई जाती है, हम ये देखते हैं कि हरकत बिल इरादा होने के साथ साथ इंसान तफक्कुर भी रखता है। जब इस अंदाज में हम इंसान को देखते हैं, हम यहां पे किस किस्म की निगाह रखते हैं? हम इस किस्म की निगाह रखते हैं कि इंसान किन चीजों से मिलकर बना है, जुज जुज की तरफ निगाह है हमारी। हम ये देखना चाहते हैं कि इंसान की जात को तश्कील देने वाले अज्जा कौन कौन से हैं। तमाम अज्जा इंसान के जमा हो जाते हैं हैवान होने और नातिक होने में, क्योंकि अगर हैवान है तो इसका मतलब यह है कि इंसान जिस्म से लेकर जिस्मे नामी तक और हैवान तक तमाम अजनास को अपने अंदर रखता है। और जब नातिक कह दिया जाता है तो इसका मतलब है कि नातिक से पहले जितनी फसूल हैं वो सब के सब इसके अंदर पाई जाती हैं। बस नतीजा ये निकलता है कि हम इंसान को अगर कहें कि इसकी जात कितने अज्जा से मिलकर बनी है तो तूलो तफसील ना भी बयान करें, अगर इतना कह दे कि इंसान की जात दो अज्जा से मिलकर बनती है, उनमें से एक हैवान है और एक नातिक है, तो ये बात दुरुस्त है और जवाब दुरुस्त है। बस यहां पर हमने हैवान के ऊपर निगाह जुज होने के एतबार से रखी है, नातिक के ऊपर निगाह हमारी जुज होने के एतबार से है, यानी हम इंसान को गोया के इस एतबार से देख रहे हैं जिस तरीके से हम पानी की अगर तहलील करना चाहें तो हम अगर कोई सवाल कर ले कि पानी किन अज्जा से मिलकर बना है तो जवाब क्या देते हैं, पानी मुरक्कब है ऑक्सीजन व हाइड्रोजन के साथ। दुरुस्त है, अज्जा के उन्वान से हम निगाह कर रहे हैं, हैवान को हम यहां जुज ए इंसान समझ रहे हैं और एतबार किया हुआ है इस जुज को, नातिक को जुज ए इंसान के एतबार से हम देखते हुए देख रहे हैं इस वक्त, एतबार हमारा यहां जुज होने का है। और हम ये भी अकल ये भी देख रही है कि हैवान के मरहले पर आने के बाद इसके अंदर यह सलाहियत मौजूद है, इसके अंदर यह सलाहियत आ जाती है कि अब नातिक होने की सूरत को कबूल कर ले, लेकिन इससे पहले यह सलाहियत मौजूद नहीं थी, यानी जिसमें नामी की मरहले में वो इंसान बनने की सलाहियत नहीं रखते थे, जिस्म होने की हालत में उसके अंदर इंसान बनने की सलाहियत नहीं थी। जब जिस्म का मरहला तय हो गया, जब जिस्में नामी का मरहला तय हो गया, जब हैवान होने का मरहला तय हो गया, अब हैवानियत के मरहले के अंदर ये कुदरत ये ताकत आ गई है, ये आमादगी इसके अंदर आ गई है कि वो अब नातिकियत की सूरत को कबूल कर ले। क्योंकि इस मरहले में दिक्कत करें, नतीजा ले रहा हूं इस मतलब का, क्योंकि नातिक की सूरत को कबूल करने की सलाहियत इस हैवान के अंदर आ गई है, इस एतबार से हम कहते हैं कि हैवान मादा है इंसान के लिए, हैवान मादा है इंसान के लिए, चूंकि हैवान है हकीकत में कि जो सूरत नातकियत को कबूल कर रहा है। अगर हैवान होना ना होता तो नातिक की सूरत को कोई भी कबूल ना कर पाता। پستیوں کے حیوان کے مرحلے میں آ کر حیوان کے اندر یہ صلاحیت آتی ہے کہ وہ ناطق کی صورت کو قبول کرے، پس اس اعتبار سے ہم حیوان کو مادہ انسان کہتے ہیں، درست ہے؟ اور فصل چونکہ فعلیت کا نام ہے، یعنی انسان کب انسان کہلاتا ہے کہ جب اس حیوان کے اوپر ناطق ہونے کی صورت آ جائے، اس وقت یہ انسان کہلائے گا۔ تو اس کا مطلب ہے کہ انسان کو فعلیت عطا کرنے والی کون سی چیز ہے؟ ناطق، بس وہ صورت ہے، چونکہ صورت فلسفے میں کس کو کہتے ہیں؟ فعلیت کو، بس ناطق صورت ہے، اور اس صورت کو جو قبول کر رہا ہے وہ کیا ہے؟ مادہ۔ بس جب ہم انسان کے اجزاء کو مد نظر رکھتے ہیں، انسان کو جز جز اعتبار سے دیکھ رہے ہوتے ہیں، حیوان کو بے عنوان جز نگاہ کریں، ناطق کو بے عنوان جز نگاہ کریں، تو اجزاء کے اعتبار میں حیوان مادہ کہلاتا ہے اور ناطق کیا کہلاتی ہے؟ ناطق جو ہے وہ صورت کہلاتی ہے، مادہ و صورت۔ ایک اور اعتبار ہم اس حیوان کے بارے میں کر سکتے ہیں۔ ابھی تک تو ہم نے جز جز کا اعتبار کیا تھا، اور جز جز کا اعتبار کرنے کی خصوصیت یہ ہے کہ جز کبھی دوسرے جز پر حمل نہیں ہو سکتا، اور جز کبھی کل کے اوپر حمل نہیں ہو سکتا۔ یعنی جب آپ پانی کو جز جز کر دیتے ہیں آکسیجن و ہائیڈروجن کے اندر، تو آیا آپ کہہ سکتے ہیں آکسیجن ہائیڈروجن ہے یا ہائیڈروجن آکسیجن ہے؟ نہیں، آکسیجن آکسیجن ہے، ہائیڈروجن ہائیڈروجن ہے، ایک دوسرے پر قابل حمل نہیں ہے۔ اور آیا آپ کہہ سکتے ہیں کہ آکسیجن پانی ہے؟ نہیں، آکسیجن پانی نہیں ہے بلکہ جزء پانی ہے۔ اسی طریقے سے ہائیڈروجن جو ہے وہ جزء پانی ہے، نہ کہ آکسیجن پانی ہے۔ بس جب اجزاء میں آپ تقسیم کر دیتے ہیں، تو جز اور کل کا رابطہ اس قسم کا ہوتا ہے کہ جز کبھی کل پر حمل نہیں ہوتا، اور جز کبھی اپنے دوسرے جز کے اوپر حمل نہیں ہوتا۔ اسی وجہ سے وہاں آپ کو تذکر دیا تھا، بشرط لا کی جب اعتبار جنس اور مادے کے درمیان پایا جاتا ہے، تو اس سے مراد یہ ہوتا ہے، لا سے مراد یہاں حمل ہے، یعنی بشرط لا الحمل، یعنی جس کے اندر حمل موجود نہ ہو، ایک دوسرے پر حمل نہ ہو سکتے ہوں۔ بس یہ جو پوری تحلیل آپ کی خدمت میں عرض کی ہے مادہ و صورت کو سمجھانے کے لیے، یہ کس اعتبار سے ہے؟ کہ جب حیوان اور ناطق کو بے عنوان جز نگاہ کریں، ہم یہ دیکھیں کہ انسان کن کن اجزاء سے مل کر بنا ہے۔ جب ہماری نگاہ جز والی ہوگی، تو یہ جز کبھی بھی اپنے دوسرے جز پر حمل نہیں ہو سکتا، اور یہ جز کبھی اپنے کل کے اوپر حمل نہیں ہو سکتا۔ ہم نہیں کہہ سکتے کہ مادہ انسان ہے، مادہ جز انسان تو ہے لیکن انسان نہیں ہے۔ ہم نہیں کہہ سکتے کہ صورت انسان ہے، جز انسان تو ہے لیکن پورا انسان نہیں ہے۔ اور اسی طریقے سے ہم مادے کو صورت نہیں کہہ سکتے، اور صورت کو مادہ نہیں کہہ سکتے۔ بس یہ مادہ و صورت ہونے کی تحلیل ہے، اور یہ نگاہ ہماری بشرط لا والی ہے کہ یہاں پر کوئی بھی چیز کسی دوسری چیز پر حمل نہیں ہوتی۔ لیکن دوسرا اعتبار جو پایا جاتا ہے وہ یہ ہے کہ ہم حیوان کو بے عنوان جز نگاہ نہیں کر رہے، ہم حیوان کو بے عنوان مبہم چیز نگاہ کر رہے ہیں، اور اس اعتبار سے دیکھ رہے ہیں کہ حیوان یا انسان بن سکتا ہے، یا فرس بن سکتا ہے، یا غنم بن سکتا ہے، یا مثلا اور جانوروں کی صورت اختیار کر سکتا ہے۔ اس اعتبار سے دیکھتے ہیں، اعتبار کی طرف دقت رہے۔ اس وقت ہم یہ نہیں دیکھ رہے کہ حیوان انسان کا جز ہے یا نہیں، اب ہم اس اعتبار سے دیکھ رہے ہیں کہ اس حیوان کے اندر صلاحیت ہے کہ یہ یا تو انسان کی صورت اختیار کر لے، یا تو یہ گھوڑے کی صورت اختیار کر لے، یا تو یہ بھینس کی صورت اختیار کر لے، اور باقی جانوروں کی صورت اختیار کر لے۔ इस उन्वान से अगर आप देखेंगे तो इस वक्त ये हैवान जिन्स कहलाएगा, इस वक्त ये मादा नहीं, क्योंकि मादा जुज अज्जा के एतबार में है। यहां पर हम जुज होने के एतबार से नहीं देख रहे, यहां हम ये देख रहे हैं कि हैवान के अंदर किस किस नौ के अंदर बदलने की सलाहियत है। तो हम ये देख रहे हैं कि इसके अंदर सलाहियत है कि वो इंसान बने या वो जानवर बने, सलाहियत मौजूद है इसके अंदर। बस इस निगाह से हैवान जिन्स कहलाएगा। अब ये जिन्स मुबहम है, दिक्कत करनी है, ये ताबीर बहुत इस्तेमाल होती है। जिन्स वही नौ है लेकिन इबहाम रखती है। कैसे इबहाम रखती है? अभी आपकी खिदमत में अर्ज किया है कि हैवान चाहे तो इंसान की सूरत इख्तियार कर ले, चाहे तो बकर की सूरत इख्तियार कर ले, चाहे तो बाकी जानवरों की सूरत इख्तियार कर ले। हैवान जब तक अपनी हैवानियत की हालत में है, जिन्स की हालत में है, यानी जिन्स की हालत में है, तो आया आप ये तशखीस दे सकते हैं कि ये कहां जा रहा है? नहीं। बस चूंकि आपको नहीं पता हैवान ने क्या बनना है, बस इस एतबार से आप कहते हैं कि जिन्स मुबहम माहियत है, जिन्स मुबहम है, चूंकि इसके अंदर अभी मुशख्खस नहीं है कि इसने क्या बनना है। लेकिन जब फसल इसके साथ मिलती है आकर, फसल आकर इसका रास्ता मुयन कर देती है। यानी आप यूं समझें, अगर मैं सादा सी तमसील देना चाहूं तो जिन्स अंधेरी गली में भटक रही है, इसको नहीं पता कि मुझे कहां जाना है, किस रास्ते पर चलना है, इंसान के रास्ते पर चलना है, हैवान के रास्ते, जानवर के रास्ते पर चलना है। फसल आकर इस जिन्स की, इस जिन्स के रास्ते को तय करते, मुतय्यन करती है। फसल कहती है कि तुमने कहां जाना है, नातिक आकर उसके लिए तय कर देती है कि तुम हैवान के जो भटक रही हो, तुमने कहां जाना है? इंसानियत की तरफ। हसास उन मुतहर्रिक उन बिल इरादा, अगर फसल आ जाए और नातिक की फसल ना आए तो यह तय कर देती है उसके लिए कि तुमने जानवर होने की तरफ जाना है, इंसान होने की तरफ नहीं जाना। और बाकी फिर जो जानवरों की फसलें हैं, अब हर फसल को इंसान बयान नहीं कर सकता, ना पता है, उन्हीं को अगर मद्देनजर रखें तो रास्ता मुतय्यन हो जाएगा। बस दिक्कत करें, जिन्स मुबहम चीज है, इसको इबहाम से निकालने के लिए कौन सी चीज आती है? फसल। बस फसल को कहते हैं, फसल मुतहसल है, मुतहसल देती है किसे? जिन्स को, जिन्स को इबहाम से खारिज करती है। बात वाज़े? बस अब मैं वो इस्तेला बयान करता हूं जो किताब के अंदर भी है और ये मालूम होता है। इस एतबार में जिन्स वही नो है लेकिन मुबहमन, क्योंकि इसी हैवान के अंदर इंसानियत मौजूद है, इसी ने इंसान बनना है। बस ये जिन्स वही नो है लेकिन इबहामी हालत में, फसल वही नो है लेकिन तहसुल की हालत में। यानी जब फसल ने आकर जिन्स को इबहाम से निकाल दिया तो मुतशखिस हो गई ये बात कि ये इंसान है। बस आपने देखा कि जब हम जुज जुज का निगाह कर रहे थे, इतबार कर रहे थे, उस वक्त ना तो मादा इंसान तन्हा कहला पा रहा था, ना ही सूरत तन्हा जो है वो इंसान कहला पा रही थी, और ना ही जो है वो मादा सूरत पर हमल हो रहा था। लेकिन जब हमने अपने इतबार को बदला तो वहां पर ये बात समझ में आई कि जिन्स वही नो है लेकिन मुबहम सूरत में मौजूद है, फसल वही नो है लेकिन तहसुल की सूरत में मौजूद है। मुतहसल जी नहीं, दो एतबार से आप देख रहे हैं, जिन्स के अंदर मुबहम सूरत में मौजूद है, दुरुस्त है वही नो है, यानी इंसानियत इसी से तो बननी है, इसी के अंदर, इसी वजह से एतबार ने क्या कहा, ये हैवान या इंसान हो सकता है, या बकर हो सकता है, या गनम हो सकता है। इसका मतलब है इसके अंदर मौजूद है इंसान, मौजूद होने से मुराद यह है कि सलाहियत है कि ये इंसान बन सके, اور فصل آ کر چونکہ اس کو انسانیت کی طرف لے آتی ہے اور انسان بنا دیتی ہے، اسی اعتبار سے ہم کہتے ہیں ناطق وہی نو ہے لیکن تحصلی صورت میں، یعنی اب حقیقت میں انسان اپنی شکل میں آ چکا ہے، اسی وجہ سے کہتے ہیں فصل وہی نو ہے، چونکہ نو کیا ہے کہ جو زندہ ہو، متحرک بالارادہ ہو اور درک کرنے والا ہو، تو ناطق بھی تو یہی ہے، بات واضح ہے؟ بس یہ مطلب جو ہے علامہ نے یہاں پر بیان کیا ہے، اور اس کی طرف چونکہ پہلے اشارہ گزرا ہوا تھا مطلب کو پھر بھی میں نے تفصیل سے بیان کیا ہے. اب مادہ و صورت میں آپ کی نگاہ جز جز والی ہوتی ہے، لیکن جب آپ جنس و فصل کی نگاہ رکھتے ہیں اس وقت آپ کی نگاہ جز جز والی نہیں ہوتی ہے، اس وقت آپ یہ دیکھ رہے ہوتے ہیں کہ حیوان جو ہے یا تو انسان بن سکتا ہے یا جانور بن سکتا ہے، تو اس اعتبار سے حیوان جنس ہے مبہمن، اور اس کو ابہام سے نکالنے والی کون سی چیز ہے؟ فصل ہے. ایک اور مطلب بیان کر کے عبارت کی تطبیق کرنے، مطلب سارا بیان ہو گیا اس فصل کا، وہی پچھلے والا مطلب کہ اگر آپ جز جز کی نگاہ رکھیں گے مادہ و صورت پر، تو مادہ وہی جنس ہے لیکن بشرط لا، اور جنس وہی مادہ ہے لیکن لا بشرط. مادہ اور جنس میں کوئی فرق نہیں ہے حقیقت میں، فقط اعتبار کا فرق ہے. اگر آپ اس کو جز جز کی نگاہ سے دیکھیں گے، بشرط لا کی نگاہ سے دیکھیں گے، تو وہ مادہ کہلائے گا، لیکن اگر اس کو آپ لا بشرط کے عنوان سے دیکھیں گے تو وہ کیا کہلائے گا؟ جنس کہلائے گا. بس فرق بین جنس والمادہ کیا ہے؟ بشرط لا اور لا بشرط کا. اور بشرط لا کیسے ہم نے لحاظ کرنا ہے، یہ آدھے گھنٹے کی جو وضاحت کی ہے وہ یہی مراد ہے کہ بشرط لا کی نگاہ کب بنتی ہے، یعنی کب بنتی ہے؟ جب جز جز کی طرف نگاہ ہو. لا بشرط والا اعتبار کب بنتا ہے؟ کہ جب ہم حیوان کو مبہم حالت میں دیکھیں، جب ہم حیوان کو جز کے عنوان سے نہ دیکھیں بلکہ اس کی ابہامی صورت کو مد نظر رکھیں کہ اس حیوان میں کیا کیا بننے کی صلاحیت ہے، یہ اگر ہماری نگاہ ہوگی تو اس وقت ہم کہیں گے کہ یہاں پر یہ لا بشرط ہے، اور اس وقت اس کا نام جنس ہے نہ کہ مادہ. بات واضح ہے؟ بس اگر سوالی امتحان اگر آ جائے کہ مادہ و صورت میں کیا فرق ہے، مادہ و جنس میں کیا فرق ہے، تو آپ نے یہ تبیین بیان کرنی ہے. عبارہ دیکھیں، ثم انا اذا اخذنا ماہیت الحیوان مثلا، جب ہم ماہیت انسان کو مد نظر رکھتے ہیں، اخذ کرتے ہیں، وَهِيَ مُشْتَرَكٌ فِيهَا أَكْثَرَ مِن نَوْعٍ یا أَكْثَرُ مِن نَوْعٍ، تو یہ معلوم ہوتا ہے کہ ماہیت انسان ایک سے زیادہ انواع کے اندر مشترک ہے، کہ پہلے آپ کو بیان کر دیا ہے. وَأَقَلْنَاهَا، اور ہم نے اس کو تعقل کیا ہے اس اعتبار سے کہ اَنَّهَا، کہ وہ ماہیت حیوان، جسم و نامن، حساس متحرک بالارادہ، تو یہ کیا ہے؟ جس میں نامی ہے اور حساس ہے اور حرکت کرتی ہے ارادے کے ساتھ. جاز ان عقلها وحدها، ممکن ہے ہمارے لیے کہ ہم اس ماہیت انسان کو جدا تعقل کریں. یہ جدا تعقل سے کیا مراد ہے؟ یعنی جز ہونے کے اعتبار سے تعقل کریں. تو اس اعتبار سے کیا ہوگا پھر؟ بحیث، اس طریقے سے کہ یکون کل ما یقارنها من المفاہیم، وحدہا کی تعریف کر رہے ہیں یہاں پر، یعنی یہ جو ہم نے کہا ہے کہ اگر ہم ماہیت حیوان کو واحد ہونے کے اعتبار، یعنی تنہا ہونے کے، تنہا حیوان کو اگر ہم مد نظر رکھیں، اس سے کیا مراد ہے؟ اس سے یہ مراد ہے کہ اس طریقے سے نگاہ کریں اس کے اوپر کہ ہر وہ چیز کہ جو ماہیت حیوان کے مقارن ہے، اس کو اگر دیکھیں تو زائدن علیہا، تو وہ مقارن چیز اس کا غیر ہو، اس سے جدا ہو، اس پر زائد ہو. حیوان کا مقارن کیا ہے انسان کی نسبت؟ ناطق. तवज्जो करके चलेंगे तो मतलब समझ आएगा, हैवान का मुकारिन क्या है? नातिक। अगर हम हैवान को इस उनवान से देखें यानी फकत तनहा हैवान को मद्देनजर रखें, जुज वाला एतबार रखें कि हैवान जुज ए इंसान है, तो इस एतबार में हैवान का जो मुकारिन होगा जो कि फसल है, जो कि नातिक है, नातिक, तो ये नातिक क्या कहलाएगा? जाइद है हैवान पर, यानी गैर है हैवान का, यानी हैवान और इंसान दो जुदा जुदा चीज, हैवान और नातिक दो जुदा जुदा चीजें, एक जुज हैवान है और एक जुज क्या है? नातिक है। कुल्लु मा युकारिनुहा मिनल मफाहिम, मफाहिम में से जो कोई भी मफहूम अगर उसके मुकारिन होगा, जाइदन अलैहा, तो वो जाइद शुमार होगा, खारिजन मिन जातिहा, उसकी जात से खारिज होगा। हैवान नातिक की माना में दाखिल नहीं है और नातिक क्या है? हैवान के माना में दाखिल नहीं है। वतकूनो हिया मुबायनतन लिल मजमू गैर महमूलतिन अलैहे, ये माहियत हैवान, हिया की जमीर कहां जा रही है? हिया तकूनो हिया यानी माहियत हैवान, माहियत हैवान मजमू के भी मुबायन है, गैर है इस हालत में कि जब हम हैवान को जुज ए इंसान की हैसियत से देखें तो हैवान गैर अज इंसान है, यानी हम नहीं कह सकते कि हैवान इंसान है या इंसान हैवान है, इंसान हैवान नहीं है बल्कि हैवान क्या है? जुज ए इंसान है। बस क्योंकि हैवान जुज है, बस जुज क्या होता है? मजमू का मुबायन होता है, मजमू का गैर होता है, गैर महमूलतिन अलैहे, और उसके ऊपर काबिल हामल नहीं होता, बिशर्ते ला होता है। कमा अन्नहा गैर महमूलतिन अलल मुकारिन जाइद, इसी तरीके से ये माहियत हैवान मुकारिन जाइद के ऊपर भी काबिल हामल नहीं होती। कौन है मुकारिन जाइद? यानी नातिक, यानी हैवान को हम नातिक के ऊपर भी हामल नहीं कर सकते। ये ब्रैकेट बंद हो गई, बेहैसों से लेकर यहां तक ब्रैकेट है। असल मतलब यूं है कि जाजा अन अकेलाहा वहदहा, मुमकिन है हमारे लिए कि हम माहियत हैवान को तनहा जुदा ताकुल करें, तो क्या मतलब होगा उसका? तो मतलब ये होगा कानतिल माहियतुल मफरूजतो मादतन बिनिस्बत इला मा युकारिनुहा, तो इस वक्त ये माहियत हैवान मादा कहलाएगी, किसकी निस्बत? मा युकारिनुहा के, जो उसके मुकारिन है। कौन है उसके मुकारिन? नातिक। चूंकि नातिक ने आकर किस पर सवार होना है? माहियत हैवान पर। बस चूंकि ये कबूल कर रहा है, माहियत हैवान कबूल कर रही है नातिक की सूरत को, पस ये मादा है और नातिक क्या है? सूरत होगी उसके निस्बत। बस जब हम हैवान को तनहा निगाह करते हैं, जुज होने के एतबार से निगाह करते हैं, तो ये माहियत क्या है? मादा कहलाती है। वह इल्लतन मादियतन लिल मजमू, और ये इल्लत मादी कहलाती है मजमू के लिए। मजमू आप यहां पर लिख लें, हमारी मिसाल इंसान के साथ चल रही है, कोई भी बन सकता है जो भी मिसाल ले लें, लेकिन फेलन हम इंसान के साथ चल रहे हैं। मजमू से मुराद इंसान है, क्योंकि इंसान मुरक्कब है हैवान और नातिक से, उसका एक जुज हैवान है, दूसरा जुज जो है वो नातिक है, और मजमू इंसान कहलाएगा। तो कहते हैं कि ये माहियत हैवान, ये इल्लत मादी कहलाएगी मजमू के लिए। इल्लत मादी से क्या मुराद है? कि जब आप मरहला इल्लत मालूल में जाएंगे तो वहां ये बहस आएगी कि इल्लत की मुख्तलिफ किस्में हैं, उनमें से एक किस्म जो इल्लत मादी है। मसलन ये लकड़ी इस मेज की निस्बत इल्लत मादी है, क्योंकि जब तक ये मादा लकड़ी ना होगा उस वक्त तक आप ये मेज बना नहीं सकते, चाहे माहिर तरीन आप जो है मिस्त्री लेकर आ जाएं इसको बनाने के लिए, ठीक है, इस खुद उस मादे को, उस मटेरियल को कि जो इस्तेमाल होता है एक चीज बनाने के लिए, इसको इल्लत मादी कहते हैं। बस चूंकि हैवान जुज ए इंसान है, इंसान की जात को तश्कील देने में जुज वाके हो रहा है, किरदार रखता है अपना, इस एतबार से हम इसको इल्लत मादी इंसान कहेंगे। ये एक एतबार था। ये कौन सा एतबार था? बार बार तकरार इसलिए कर रहा हूं कि मतलब आप लोगों को भूल जाएगा। ये जुज वाला एतबार था। وجاز ان عقلها مقیستن الى عدت من الانواع، اور ممکن ہے کہ ماہیت انسان کو ہم تعقل کریں، لیکن کس اعتبار سے؟ مقیستن الى عدت من الانواع، مقایسہ کریں مختلف انواع کی طرف، یعنی ہم اس اعتبار سے دیکھیں کہ انسان کیا کیا بننے کی صلاحیت رکھتا ہے. انسان حیوان بنا، حیوان کیا کیا بننے کی صلاحیت رکھتا ہے؟ حیوان میں انسان بننے کی صلاحیت ہے، حیوان میں جانور بننے کی صلاحیت ہے، مختلف جانور جو ہیں. اس اعتبار سے اگر نگاہ کریں تو اس کو مزید تفصیل کرتے ہیں. کأن عقل ماہیت الحیوان، ہم ماہیت حیوان کو تعقل کریں، بے انہا کہ وہ الحیوان الذی ہوا، وہ ایسا حیوان ہے کہ جو اما انسان و اما فرس و اما بکر و اما غنم، کہ جو یہ بن سکتی ہے. فتکون ماہیت ناقصۃ غیر محصلۃ، تو اس حالت میں یہ ماہیت ناقص بھی شمار ہوگی اور مبہم بھی شمار ہوگی. غیر محصل یعنی مبہم ہونا، پتا نہ ہونا کہ یہ کہاں کیا بنے گی، اس کو یہ کہیں گے. حتی ینضم الیہا فصل احد تلک الانواع، یہاں تک کہ اس کے ساتھ ضمیمہ ہوتی ہے اسی نوع کی فصل آ کر. فیحصلہا، وہ فصل آ کر اس ماہیت کو آ کر کیا کرے گی؟ تحصل عطا کرے گی. کس صورت میں؟ نوعا تاما، وہ نوع تام بنا دے گی، یعنی نوع تام کو وجود عطا کرے گی. کون آ کر؟ یہی فصل کہ جو اس نوع کے لیے اس کے ساتھ مربوط ہوگی. فتکون ہیا ذالک النوع بعینہ، بس اس اعتبار میں ماہیت حیوان بعینہ وہی نوع ہے، حیوان بعینہ انسان ہے، لیکن مبہمن ہوگا. وتسمى الماهيه الماخوذه بهذا الاعتبار، اگر اس قسم کا آپ اعتبار کر لیتے ہیں تو اس وقت ہم ماہیت حیوان کو کیا نام دیں گے؟ جنسا. والذي يحصله، اور جو چیز اس کو تحصل عطا کرے گی اس کو ہم کیا نام دیں گے؟ فصل کا. فصل جو ہے وہ تحصل، مثلا آپ سے اگر کوئی پوچھ لے کہ جنس اور فصل کا کیا رابطہ ہے آپس میں، تو آپ یہ کہیں گے کہ فصل تحصل عطا کرتی ہے جنس کو، اور جنس مبہم ہوتی ہے، اس کے اندر تحصل موجود نہیں ہوتا. والاعتباران فی الجزء المشترک جاریان بعینہما فی الجزء المختص، فرماتے ہیں ابھی تو ہم نے بات کی ہے مادہ و جنس کی، کہ اگر جز ہونے کا اعتبار رکھیں تو مادہ کہلائے گا، اگر ہم انواع کی طرف مقایسے والا لحاظ کریں تو یہ مادہ کیا کہلائے گا؟ جنس. کہتے ہیں یہی بات ہم کیا ہے؟ جزء مختص کے بارے میں کہہ سکتے ہیں، یعنی اگر ہم ناطق کو جز کے عنوان سے دیکھیں گے کہ وہ صورت کہلائے گی، اور اگر ہم اس کو مقایسے کے عنوان سے دیکھیں گے تو اس وقت کیا ہے؟ یہ فصل کہلائے گی. ویسمى بالاعتبار الاول، باعتبار اول کیا ہے؟ جز ہونے والی حالت. صورتن، تو یہ صورت کہلائے گی. ویکون جزءن، تو یہ جزء انسان ہوگی. لا یحمل علی الکل، نہ تو یہ انسان پر حمل ہو سکتی ہے، ولا علی الجزء الاخر، اور نہ ہی حیوان پر حمل ہو سکتی ہے. وبالاعتبار الثانی، اور دوسرے اعتبار سے ہم اس کو، کون سا دوسرا اعتبار؟ یعنی مقیستن الی مثلا، وہ جو بیان کیا تھا، یعنی جہاں پر آپ جو ہے وہ جز والا اعتبار نہ رکھتے ہوں، تو اس اعتبار سے ہم اس کو فصل کہیں گے. تو اس صورت میں یحصل الجنس، یہ فصل جنس کو تحصل عطا کرے گی. ویتمم النوع، اور نوع کو تمام کرے گی. ویحمل علیہ حملا اولیا، اور اس وقت یہ فصل جنس کے اوپر حمل ہوگی، اور حمل بھی کون سا ہوگا؟ حمل اولی، حمل اولی کے عنوان سے حمل ہوگی اس کے اوپر. یہ کل فصل کا ایک محتویٰ تھا کہ جو علامہ نے یہاں پر بیان کیا ہے کہ مادہ و جنس میں کیا رابطہ ہے، اور صورت اور فصل میں کیا رابطہ ہے. اس کے بعد علامہ اس سے تین نتیجے لیتے ہیں کہ جو اس میں واضح ہو چکے ہیں، فقط ہم نے، علامہ نے اس کو کھول کر بیان کر دیا ہے تاکہ مزید مطلب جو ہے وہ آسانی سے سمجھ میں آ جائے. وصلی اللہ علی محمد وآل محمد.